سو اٹس اے گڈ ٹائم، اٹس اے گڈ نصیحہ، اللہ کی رحمت کہ اللہ نے ہمیں اپنی صحت میں قرآن کو سننے کی، سمجھنے کی، اس کو انٹرنلائز کرنے کی توفیق عطا فرمائی. اللہ ہمیں ایسے نافرمانوں میں کبھی بھی شامل نہ فرمائے، اور اللہ ہمیں ہر قدم پر اپنی اصلاح کرنے والا بنائے. تو اللہ تعالیٰ نے اس الفاظ کے سلیکشن کے ساتھ اس کی تمام ارننگز کو بتا دیا کہ اس کو کوئی فائدہ نہیں ہوگا کسی قسم کا بھی. آگے فرمایا آیت نمبر 3 میں سورۃ اللہب، سیصلا نارن ذات لہب، ان قریب فل آف فلیمز والی آگ میں وہ بھنے گا. ان قریب فل آف فلیمز والی آگ میں اس کو روسٹ کیا جائے گا. یہاں پر ایک ایکسپلینیشن اسکالر سمجھانے کے لیے دیتے ہیں کہ یہاں ایک لفظ محذوف سمجھیں، سیصلا، ان قریب وہ روسٹ ہوگا، ابو لہبن. وہ کہتے ہیں سیصلا کے بعد ابو لہبن از انڈرسٹوڈ، سیصلا ان قریب وہ روسٹ ہوگا ابو لہب، نارن آگ میں. کیسی آگ ہوگی وہ بتا دیا، ذات لہبن، وہ فل آف فلیمز ہوگی، فل آف ریڈ فلیمز، فل آف ریڈ فلیمز. Now see the beauty in ayah number 3 as compared to ayah number 1 and 2. پچھلی دونوں آیات میں مستقبل بتانے کے لیے ابو لہب کے ہاتھ یا ابو لہب کے سارے اعمال مستقبل میں ڈسٹروئے ہوں گے، بٹ آیت میں فعل ماضی آیا تھا، تبت یدا، ریمبر. پھر آیت نمبر 2 میں ہم نے دیکھا کہ مستقبل میں اس کا مال اور اس کی اولاد اس کو فائدہ نہیں دے گی، لیکن فعل ماضی آیا تھا، ما اغنا عنہ. تو مستقبل شو کرنے کے لیے پچھلی دونوں آیات میں پاسٹ ٹینس لایا گیا. اب آیت نمبر 3 میں آپ کو جو ہے وہ ایک ٹرانزیشن فیل ہو رہا ہے. یہاں سیصلا، سا حرف ہے اور یصلا فیل ہے. یصلا فیل ہے فیل مدارے جو پریزنٹ اور فیوچر کو ریپریزنٹ کرتا ہے. اب یہاں ماضی کے مقابلے میں مستقبل کے لیے آپ کو وہی فیل مل رہا ہے جو مستقبل کے لیے آتا ہے، یعنی فیل مدارے. اور یہ سین بھی اس لفظ سے پہلے جو ہے اٹس اے سائن کہ یہ مستقبل کی بات ہے. تو ٹینس سوئچ کر دیا گیا. جیسے اللہ تعالیٰ دو آیتوں میں فلو چلا رہے تھے کہ دونوں مستقبل کی باتوں کو پاسٹ ٹینس سے پریزنٹ کیا، اللہ تعالیٰ اب بھی ایسا کر دیتے؟ تو اسکالرز نے اس کو ڈگ کیا ٹو انڈرسٹینڈ دا مفہوم ڈیپلی آف دس آیا. اور وہ کہتے ہیں کہ عربی زبان کا اصول ہے کہ جب مستقبل کے لیے کمپیریزن میں ایک دفعہ ماضی آئے اور ایک دفعہ مستقبل آئے، تو مطلب ہوتا ہے کہ جب امیجیٹ فیوچر بتانا ہے یعنی کلوزسٹ فیوچر بتانا ہے تو پاسٹ ٹینس لاتے ہیں. جو کام ارلی فیوچر میں ہوگا عربی زبان میں، اس کے لیے آپ کو پاسٹ ٹینس ملے گا. یہ ایک اور استعمال ہے فعل ماضی کا پاسٹ ٹینس کا علم البلاغہ میں. 3 استعمال تو میں نے آپ کو بتائے تھے، آج آپ کے پاس ایک اور یوز آ گیا. علم البلاغہ میں فعل ماضی کا ایک اور یوز یہ آتا ہے کہ جب نیئر فیوچر کو بھی بتانا ہو تو بھی فعل ماضی استعمال کیا جاتا ہے. تو اسکالرز کہتے ہیں امیجیٹ فیوچر کے لیے پاسٹ ٹینس لایا گیا، یعنی جو کام جلدی ہو جائے گا، جو کام جلدی انسانوں کی نظروں میں آ جائے گا. یعنی پہلی دو آیتیں دیکھیں، ابو لہب کی دنیاوی سزا، اس کا تبت یدا والا معاملہ ہونا ہو، اس کے اعمال کا، اس کے دین اور دنیا کا ضائع ہونا ہو، اس پر بیماری آنا ہو، اس کی موت ہونا ہو، یا دنیاوی لحاظ سے اس کے مال اور ارننگ کا اس کے کسی کام نہ آنا ہو، یہ تو اس نے بھی جلدی ایکسپیرینس کر لیا اور اس کے آس پاس کے لوگوں نے بھی دیکھ لیا کہ کیسے انسان جو بوتا ہے وہی کاٹتا ہے. تو جب اس کمپیریزن کو اسٹڈی کیا جاتا ہے علم البلاغہ میں، تو فعل ماضی فعل مستقبل کے مقابلے میں نیئر فیوچر کی بات کر رہا ہوتا ہے. ابو لہب کی ڈسٹرکشن سب نے دیکھ لی، اور اللہ نے جب آیات نازل کی تھیں تبھی عرب کو بتا دیا تھا، اور یہ بتا دیا تھا کہ یہ ڈسٹرکشن اس کی جو نزدیک کے فیوچر کی ہے وہ ابھی نظر آ جائے گی، کہ نہ اولاد فائدہ دے گی، نہ مال فائدہ دے گا، نہ اس کی خوبصورتی فائدہ دے گی، نہ اس کا سٹیٹس فائدہ دے گا. ہاں آخرت کی ڈسٹرکشن، روز محشر، آپ امیجن کریں نا، جب آیت نازل ہوئی، جب سورت نازل ہوئی، تب سے لے کر اب تک تو 1450 سال آلریڈی گزر چکے، اور جب تک قیامت قائم آئے گی nobody has the time frame کہ exactly کس دن روزے محشر شروع ہوگا. تو خوبصورتی دیکھیں آپ اللہ کے کلام میں سلیکشن آف ورڈز کی. دیٹس وائی اٹس اے میریکل, اٹس اے زندہ کتاب. یہ زندہ کتاب ہے اور یہ ہر انسان کے لیے میریکل ہے. موسیٰ علیہ السلام کی قوم کا معجزہ صرف ان کی قوم کے لیے معجزہ تھا بیکاز ہم نے اپنی آنکھوں سے نہیں دیکھا, لیکن قرآن کا معجزہ جیسے صحابہ نے ایکسپیرینس کیا تھا, ہر دور کا مسلمان اس کے معجزات کو ایکسپیرینس کرتا ہے اور وہ معجزات کا ایکسپیرینس دن بہ دن بڑھ سکتا ہے جتنا آپ اس کے قریب آ کے اس کو سمجھنے لگ جاتے ہیں, جتنا آپ اس کے اوپر وقت لگانے لگ جاتے ہیں. تو مستقبل سایس لا کی شکل میں جو یہاں لایا گیا وہ اب ڈائریکٹ کر رہا ہے روز محشر کی ڈسٹرکشن کی طرف, جس دن فائنلی اس کو جہنم میں ڈال دیا جائے گا. انسانوں کے لیے, آپ کے اور میرے لیے روز محشر دور ہے, یاد رکھیں اللہ کے لیے دور نہیں ہے. اس لیے یہاں پر سا یسلا آیا ہے, سا بھی آتا ہے ان قریب, ان اے نیئر فیوچر. تو آپ کے اور میرے لیے ایک نیئر فیوچر ماضی والا ہو گیا دنیا کا انجام, اور پھر ایک آپ کے اور میرے لیے مستقبل ہو گیا جہنم والا. اللہ کے لیے وہ بھی نیئر فیوچر ہے بیکاز اللہ کے سامنے چادر کی طرح زمانہ جو ہے وہ سٹریچڈ آؤٹ ہے. جیسے قرآن میں آتا ہے انہم یرونہ بعیدا ونراہم قریبا, آپ کی اور میرے لیے قیامت دور ہو سکتی ہے, آپ کی اور میرے لیے روز محشر دور ہو سکتا ہے, لیکن اللہ سبحانہ و تعالیٰ کے لیے, اللہ رب العزت والجلال کے لیے اٹس ویری قریب, اٹس ویری کلوز. اس لیے یہاں پر سا کا حرف جو ہے اس کو حرف تقریب کہتے ہیں, تقریب بھی کہتے ہیں اور حرف مستقبل بھی بعض لوگ اردو کی آسانی کے لیے کہہ دیتے ہیں. حرف تقریب یعنی جو امیجیٹ فیوچر کی بات کر رہا ہو, اللہ کے لیے اس شخص کا فائنلی جہنم میں چلے جانا اٹس لائک ان دا امیجیٹ فیوچر. کیسی آگ میں اس کو ڈالا جائے گا, سیاسلا ان قریب اس کو روسٹ کیا جائے گا, نارن آگ میں. کیسی آگ میں, ذات لہبن, لہبن یہ کیسی آگ ہے, وہ جس میں ریڈ فلیمز ہوں گے. ناؤ دس از دا سارکازم آف قرآن. ایکچولی جو الفاظ وہ اپنے پرائیڈ کے لیے استعمال کرتا تھا, جو اس کے اپنے سلیکٹڈ ورڈس تھے, بیکاز کہا یہ جاتا ہے کہ یہ کنیت ابو لہب کی اس نے اپنے لیے خود سلیکٹ کی تھی, اور پھر وہ جو آس پاس کے خوش آمدی لوگ ہوتے ہیں بٹرنگ کرنے والے, انہوں نے پھر اس کو جو ہے وہ ہوا دینی شروع کر دی تھی. تو یہ اس نے اپنے کمپلیمنٹ کے لیے الفاظ سلیکٹ کیے تھے. اللہ نے کہا ٹھیک ہے, خود کو ابو لہب کہلوانے کا شوق تھا نا آؤٹ آف پرائیڈ, اب تم کو مستقبل میں بھی یہی ایسوسیشن ملے گی, بٹ ود اے گریٹ تھریڈ, ود اے گریٹ وارننگ. اللہ نے اس کو اس کی زندگی میں بتا دیا, چاہتا تو اصلاح کر لیتا, لیکن وہی بات کہ جب انسان اپنے آپ کو اپنے قرین کے حوالے کر دیتا ہے تو سامنے پڑی نعمت نظر نہیں آتی. وی کین امیجن, رسول اللہ صلی اللہ علیہ وسلم کی شخصیت سامنے موجود تھی, وہ جن کے پاس رہنے سے صحابہ کہتے ہیں ہمارا اچھا بننے کا, نیک بننے کا جی چاہتا تھا. آپ پڑھیں صحابہ کی بایوگرافیز اور جس طرح سے وہ رسول اللہ صلی اللہ علیہ وسلم کی صحبت کو, آپ کی کمپنی کو, آپ کے نزدیک ہونے کو پریزنٹ کرتے ہیں, اٹس امیزنگ. وہ کہتے تھے کہ ہمیں ایسی شخصیت ہے رسول اللہ کہ ہمیں ان کے قریب رہ کے ان کو سن کے ہر دن اپنی نیکیاں بڑھانے کا جی چاہتا تھا. اور کتنے محروم ہوں گے وہ لوگ, کتنے محروم ہوں گے وہ لوگ جو رسول اللہ صلی اللہ علیہ وسلم کے فزیکلی اس پلانٹ ارتھ پر موجود ہونے کے باوجود ان کی ذات سے, ان کی پرسنالٹی سے فائدہ نہ اٹھا سکے, ان سے سیکھ کر اللہ سے محبت نہ کر سکے, ان سے سیکھ کر اپنے اخلاق کو اور اپنے صراط مستقیم کے راستے کو درست نہ کر سکے, کتنے محروم ہوں گے. یہ اس کی محرومی تھی اور اس کو زندگی میں سنایا گیا, انتقال اس کا کچھ سالوں کے بعد ہوا, موت اس کو کچھ سالوں کے بعد آئی اس سورت کے نزول کے بعد, لیکن محروم رہ گیا. جب تک دل میں طلب نہ آئے ہدایت اندر نہیں پینیٹریٹ کرتی. ہدایت کا دروازہ ہمیں کھولنا ہوتا ہے. اللہ طلب دیکھتا ہے, طلب دیکھتا ہے, چاہ دیکھتا ہے, انکلینیشن دیکھتا ہے, انسان کا اپنا اندر سے ریکوائرمنٹ دیکھتا ہے. یقیناً توفیق اس کی ہوتی ہے, لیکن یاد رکھیں اس نے ہمیں اشرف المخلوق بنایا ہے. وی آر ہیومن بینگز, ہمیں ایک پارٹ آلریڈی روح کی شکل میں دے دیا گیا ہے, सो वी हैव द एक्नॉलेजमेंट ऑफ अल्लाह, बस जिसके दिल में एक फ्रैक्शन ऑफ सेकंड का भी तड़प आती है, अल्लाह उसको हिदायत की अपॉर्चुनिटी जरूर फराहम करता है. हमने बात की थी कल की क्लास में कि तब्बत का लफ्ज अबू लहब के लिए आया है और इसका इसम फॉर्म तबाब का अबू बकर बाकलानी के मुताबिक, वो बड़ी तफसील से उन्होंने लिखा है कि वो फिरौन के लिए आया है. फिरौन भी स्लोली अपने आप को डिस्ट्रक्शन की तरफ लेकर गया, और फिरौन के लिए अल्लाह ने एक एक जुमला इस्तेमाल किया है कुरान में, वसुद्द अनिस सबील, फिरौन के लिए आया है कि उसकी कांस्टेंट नाफरमानी, उसकी कांस्टेंट एरोगेंस और उसके कांस्टेंट हक को झुटलाने की वजह से वसुद्द अनिस सबील उसको सीधे रास्ते से आने से रोक दिया गया. ये कब होता है? अल्लाह किसी इंसान को ऐसा पैदा नहीं करता कि उसके अंदर हिदायत हासिल करने का इंक्लिनेशन ना हो. अल्लाह किसी इंसान को ऐसे पैदा नहीं करता कि उसके दिल पर स्टैंप लगी हुई हो. नहीं, ये होता कब है? जब इंसान के सामने हक आता है, जब इंसान के सामने हक खुलता है, जब इंसान के कान पर अल्लाह के कलाम की एक्सप्लेनेशन पड़ जाती है, उसको अल्लाह के कलाम का मिजाज समझ आने के लिए कोई ना कोई क्लू मिल जाता है. लेकिन वो अपनी दुनिया की ख्वाहिशात के लिए, अपने लाइफस्टाइल को कॉम्प्रोमाइज ना करने की वजह से, अपने कॉन्स्टेंटली दुनिया के मजों को गेन करने की वजह से हक को रिफ्यूज करता जाता है, करता जाता है, करता जाता है. इट्स नॉट द वन टाइम थिंग, इट्स नॉट द वन टाइम डिनाइल जिसके बाद दिलों पर मोहर लग जाए. खत्म अल्लाह अला कुलूबिहिम का मामला वन टाइम डिनाइल से नहीं होता. ये तो कॉन्स्टेंटली हक को डिनाई करने से इंसान इस सिचुएशन पर पहुंचता है. हमारे कानों पर कुरान पढ़ रहा है, हमारे कानों पर सोशल मीडिया के थ्रू, इंटरनेट के थ्रू, यूट्यूब्स के थ्रू, चैनल्स के थ्रू, हमारे कान पर वेबसाइट्स के थ्रू अच्छी बातें आ रही हैं, रसूल अल्लाह का अखलाक आ रहा है, इस्लाम के फराइज आ रहे हैं, और हम उसकी परवाह ना करें. अल्लाह ना करे, अल्लाह ना करे कि हम में से किसी के दिल पर भी कभी मोहर लग जाए. खत्म अला कुलूबिहिम का मामला हो, अल्लाह ना करे. हिदायत एक दफा दरवाजा खटखटाती है, दो मरतबा दरवाजा खटखटाती है, 10 मरतबा दरवाजा खटखटाती है, बट हमेशा नहीं खटखटाती. हिदायत उस गुयूर मेहमान की तरह है जो 6 दफा 8 दफा दरवाजा खटखटाए, 3 दफा खटखटाए, आप ना लिफ्ट कराएं, चली जाएगी, फिर नहीं आएगी. और फिर आपका करीन इतना मजबूत हो जाएगा कि आपके सामने कुरान की आवाजें बुलंद हो रही होंगी और आपके दिल और दिमाग में उस आवाज का कोई पॉजिटिव इम्पैक्ट पेनिट्रेट नहीं करेगा. अल्लाह ना करे, अल्लाह ना करे. दिस इज द एसेंस. फिरौन की कॉन्स्टेंट डिनाइल की वजह से, कॉन्स्टेंट रिफ्यूट करने की वजह से, वसुद्द अनिस सबील, सुद्द सीन से है, वसुद्द अनिस सबील, उसको रोक दिया गया सीधे रास्ते पर आने से. और ये कर्ज था, स्कॉलर्स कहते हैं, अबू लहब के ऊपर. बिल्कुल यही चीज वो कहते हैं कि अबू लहब पर भी अप्लाई करती है, वसुद्द अनिस सबील, इसलिए कि उसको तो कितने साल पहले ये सूरत सुना दी गई थी. चाहता तो बदल जाता लेकिन उसने अपने आप को महरूम रखा. आखिर उसका बेटा, अबू लहब के 2 बेटों का मैंने आपसे जिक्र किया था ना, एक उतैबा और उतबा. उतैबा को तो लॉयन ने चीर फाड़ कर खा लिया था. जो उतबा हैं, उन्होंने फतह मक्का के बाद इस्लाम कबूल कर लिया था. और आप अल्लाह के रसूल का आला जर्फ होना देखिए, फतह मक्का के बाद सोचिएगा ये कौन शख्स है, उतबा बिन अबू लहब कौन है? वो जिसने आपकी बेटी को डाइवोर्स किया था, वो जो अपने बाप के साथ साथ होता था आपकी इंसल्ट करने के लिए. बट फतह मक्का के बाद उतबा बिन अबी लहब जो हैं, ये रसूल अल्लाह के पास आते हैं और इस्लाम कबूल करने का कहते हैं. आप सल्लल्लाहु अलैहि वसल्लम ने इनको वेलकम किया. और ये है इस्लाम की खूबसूरती, ये है हमारे रसूल सल्लल्लाहु अलैहि वसल्लम के अखलाक की खूबसूरती. दरगुजर कर देते थे अपनी जात पर होने वाले उन मजालिम को जो लोगों ने किए, उसका बदला नहीं लिया करते थे, माफ कर दिया करते थे, छोड़ दिया करते थे. आपने इनको वेलकम किया और फिर उतबा बिन अबू लहब जो हैं, ये सहाबी रसूल की तरह इन्होंने जिंदगी गुजारी और इसी में फिर इनका इंतकाल हुआ. इसी तरह से अबू लहब की एक बेटी का जिक्र भी आता है जिन्होंने बाद में इस्लाम कबूल कर लिया था, मगर अबू लहब महरूम रह गया. क्यों? इसलिए कि उसने खुलकर मुखालिफत की थी. तो एक बहुत प्रैक्टिकल बात मैं यहाँ आप सबसे रिक्वेस्ट करूँ, इस्लाम के किसी शायर के बारे में, यानी इस्लाम का कोई रूलिंग है, इस्लाम का कोई हुक्म है, शरिया की कोई रूलिंग है, आपके सामने रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम की सही हदीस आती है, इनमें से कोई भी चीज, कुरान की बात, अल्लाह के अहकाम, शरिया की रूलिंग्स, रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम की अहादीस में से, सही हदीस में से कोई हदीस आपके सामने आती है, अगर आपको काबिले अमल नहीं भी लग रही, अगर आपको काबिले अमल नहीं लग रही, या अगर आप उस पर अमल नहीं कर रही, कभी जुबान से ना कहिए, कभी जुबान से नहीं कहिए, मैं नहीं समझती ये सही बात है, मुझे नहीं लगता इस पर अमल होना चाहिए, मैं नहीं समझती ये आज एप्लीकेबल है, मत कहें जुबान से, बल्कि आजजी अख्तियार करें। चाहे आप किसी फौरन एक अमल को, मिसाल के तौर पर मुसलमान औरत होते हुए एक बालिग मुसलमान आकिल औरत का हिजाब पहनना, इस पे कोई सेकंड थॉट्स नहीं है, आप शुरू करें जब से कुरान की आयात नाजिल हुई, बल्कि अगर आपको और पिछली दूसरी शरियाज ने भी जाना है तो आप वहां पर जाकर भी जरा कंपैरेटिव स्टडी कर लीजिए अबाउट द हिजाब, यू विल गेट द एसेंस ऑफ दीज थिंग्स इन द प्रीवियस शरियाज ऑल्सो। चलें छोड़ दें उसको, कम बैक टू द इस्लाम, आप स्टार्टिंग विद द शरिया जहां से रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम पर आयात नाजिल हुई है, फ्रॉम दैट प्लेस टिल नाउ एंड टिल द एंड ऑफ दिस वर्ल्ड, औरत के हिजाब के ऊपर, मुसलमान औरत के हिजाब पर कोई सेकेंड थॉट्स नहीं। अगर कोई फितना खड़ा कर रहा है इस तरह का, अल्लाह ताला उसको हिदायत दे, अल्लाह उनका दिल खोले, अल्लाह उनको इस्लाम को होलिस्टिकली समझने की तौफीक अता फरमाए, अल्लाह उनको रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम की तफसीर को आपके अमल के थ्रू और आपकी जुबान के थ्रू बताई गई बातों को जैसे सहाबियात ने लिया और मुसलमान औरतों ने लिया, उसको समझने की तौफीक अता फरमाए। सो क्लियरली अगर मिसाल के तौर पर एक सॉलिड पिलर मौजूद है, बालिग आकिल मुसलमान औरत का हिजाब करना, ठीक है, जब ये क्लियर हुक्म मौजूद है, आई एम टॉकिंग अबाउट हिजाब, सर से लेकर पांव तक आप एक डिसेंट लूज कवरिंग में रहें, और आई एम नॉट टॉकिंग राइट नाउ अबाउट लेट से नकाब, उसके ऊपर आपको जो है वो डिफरेंस ऑफ ओपिनियंस मिल सकते हैं, आई एम टॉकिंग अबाउट अ हिजाब, आपका पूरा जिस्म एक लूज कवरिंग में सर से पांव तक रहे, इस पर कोई डिनाइल नहीं है। नाउ एट दिस पॉइंट अगर मैं ये नहीं भी करती, मैं करती हूँ अल्हम्दुलिल्लाह, कोई ये ना समझे, क्योंकि आप में से बहुत सी खवातीन मुझे जानती नहीं है, तो कहीं ये ना समझे कि मैं कुरान पढ़ाने बैठ गई हूँ और मैं ये काम नहीं करती। जो कुरान पढ़ाने बैठ जाए, आई एम गोइंग टू से अ वेरी सीरियस थिंग, मैं कोई हलाल हराम की बात नहीं कर रही, इट्स अ पॉइंट ऑफ रिस्पॉन्सिबिलिटी ऑन द शोल्डर्स, जो कुरान पढ़ाने बैठा है, जो इस्लाम पढ़ाने बैठा है औरत होते हुए, पहले ये काम कीजिए, अदरवाइज अदरवाइज अल्लाह ना करे हमारे अपने अल्फाज हमारे लिए मुश्किल क्रिएट करते हैं, सही। तो अगर कोई भी खातून मुसलमान वो ये काम नहीं कर रही इस वक्त किसी भी वजह से, अभी दिल नहीं खुला, अभी ईमान की वैसी मजबूती नहीं है, अभी समझ नहीं आया, अभी पता ही नहीं चला कि इसकी सीरियसनेस क्या है, किसी भी वजह से हालात इजाजत नहीं दे रहे, मैं इस वक्त कुछ भी नहीं कह रही हूँ, ठीक है, किसी भी वजह से आप नहीं करते, लेकिन इस ना करने की वजह से कभी ना कहें कोई इस्लाम में पर्दा नहीं है, कोई इस्लाम में हिजाब नहीं है, कोई अल्लाह ने नहीं कहा कि सर से लेकर पांव तक औरत जो है वो कवर हो जाए एक लूज कवरिंग, नेवर से दिस, नेवर से दिस, हमारे अपने जुमले हमारी हिदायत के रास्ते में दीवार ना बन जाए, कहीं कहीं हमसे हिदायत की तौफीक छीन ना ली जाए, ये एरोगेंस से इंसान बोलता है। और ये तारीख उठाकर पढ़ लें, उन्हीं लोगों ने अल्लाह की दी हुई शरीयतों के अगेंस्ट जाकर ये जुमले बोले हैं जिनके अंदर तकब्बुर कंप्लीटली पैक होता था, ये ना बोले। अगर हम नहीं करते हैं कोई अमल तो हम कहें हाँ इस्लाम की ये बात है, इस्लाम का हुक्म है, मेरी कमजोरी है, मेरे ईमान की कमजोरी है, अल्लाह मुझे तौफीक दे, आप ये बोलकर तो देखें, फिर देखें आपके रब को आप पर कितना प्यार आएगा, फिर देखें आपका दिल हिदायत के लिए कैसे खुलेगा, फिर देखें अल्लाह आपको कैसे नवाजेगा अपने करम और अपने फजल से। जो नहीं करते इस्लाम के शायर को हम फॉलो, उसको जस्टिफाई करने की कोशिश नहीं करें, बिकॉज गलती करके जस्टिफाई करना इज एन इबलीसियत। उसने कहा था मैं क्यों सजदा करूं, आई एम बेटर देन हिम, ये एन इबलीसियत है। तो बेहतर है अल्लाह से दुआ कीजिए, हम में से सब खवातीन जिनको अल्लाह ताला ने अल्हम्दुलिल्लाह अल्हम्दुलिल्लाह कुरान के सामने बिठाया है, हम अल्लाह से दुआ करें अल्लाह जो हक है, मैं आपसे ये नहीं कह रही हूँ कि आप जो हैं वो, मैं कह सकती हूँ आप उस्ताद समझ के सुन ले नसीहत, आप छोटी बहन समझ के, आप बड़ी बहन समझ के, आप नानी समझ के, आप दादी समझ के, आप मुझे कुछ भी समझ लें, आप चच्ची समझ लें, ताई समझ लें, पुप्पो समझ लें, कुछ भी समझ लें, आंटी समझ लें, नसीहत तो कर सकती हो ना। इतने दिन से अल्हम्दुलिल्लाह हम एक साथ बैठकर पढ़ रहे हैं, अभी से इरादा कर लीजिए, आज से इरादा कर लीजिए कि अल्लाह ताला मैं आपके बताए हुए रास्ते पर चलना चाहती हूँ। अगर ये हक है जो मुझे सुनने को मिलता है कि हिजाब मुझे करना है, तो मेरा दिल खोल दे, और आप फिर देखें अल्लाह आपका दिल कैसे खोलता है। इतने बाबरकत महीने में जिसमें जन्नत के दरवाजे खुले हैं, कैसी कैसी ठंडी हवाएं आती हैं, शायद हम महसूस नहीं कर पाते हैं, पर ठंडी हवाएं जन्नत की तो आती होंगी। वो जन्नत जिसको रब ने बनाया है अपने प्यारे बंदों के लिए, उसके दरवाजे खुले हैं। ये तो आपको और मेरा ईमान होना चाहिए कि उसकी बरकतें भी उतर रही हैं, उसकी ठंडक भी उतर रही है, उसके अंदर का सुकून भी उतर रहा है। आप बस हिम्मत करें और दुआ कर जाएं, और जो जहां है वो एक कदम आगे बढ़ जाए, ठीक है। लेकिन कभी भी इस्लाम के किसी हुक्म को अगर हम अमल में नहीं ला रहे, तो हम ये ना कहें कि हाँ कोई अमल नहीं है। इससे दिल बंद हो जाते हैं, इससे हिदायत अंदर नहीं आ पाती, इससे नरमी खत्म हो जाती है, इससे वो रास्ता फिर इंसान अडॉप्ट करता है जो फिरौन ने अडॉप्ट किया था, वसुद्द अनिस सबील, जो अबू लहब के लिए कर्स बन गया। द फाइनल एक्सप्लेनेशन ऑफ आया नंबर 3 जो स्कॉलर्स बताते हैं, वो कहते हैं कि स्पिरिचुअल एंगल से भी इस आयत को समझा जा सकता है कि अबू लहब अपनी जिंदगी में ही, ये तो इसकी आखिरत का अंजाम है ना, कि जो अल्लाह ताला ने कहा सयस्ला नारन ज़ात लहबिन, आखिरत में अपने अंजाम में वो एक रेड फ्लेम्स वाली आग में झोंक दिया जाएगा, ये तो इसके आखिरत का अंजाम है ना, रोजे महशर का, जहन्नुम का। स्कॉलर्स कहते हैं आयत जिस वक्त नाजिल हुई, तो आयत का उस वक्त भी तो नसीहत का एंगल था, तो आयत ने उस वक्त भी इसको वॉर्न किया, और हर उस इंसान को ये आयत वॉर्न कर रही है जो अपने दिल में किसी न किसी परसेंटेज की इस्लाम के लिए, शरीयत के लिए, अल्लाह के दिए हुए अहकामात के लिए, या रसूल अल्लाह की तालीमात के लिए किसी किसी लेवल की एनिमोसिटी खुदा ना खास्ता रखता है, कोई नफरत रखता है, अल्लाह ना करे कोई गुस्सा रखता है, गुस्सा नहीं, अल्लाह का हुक्म सुन के गुस्सा आए, अल्लाह ना करे, रसूल अल्लाह की बात सुनकर, अल्लाह ना करे, अल्लाह ना करे, इम्प्रैक्टिकल लगे। हाँ हमारे ईमान बहुत कमजोर है, मैं हमेशा इस बात को कहती हूँ, बिकॉज मुझे लगता है हाँ मेरा भी ईमान इस मामले में वाकई कमजोर है। अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम की सही हदीस आती है जिसका मफहूम आता है कि अगर तुम्हारे मशरूब में मक्खी गिर जाए, मैं हमेशा ये मिसाल देती हूँ, बिकॉज मुझे हमेशा इस जब भी मैं इस बात को सोचती हूँ, मुझे लगता है वाकई मेरा ईमान बहुत कमजोर है, वाकई कमजोर है। आपने कहा अगर तुम्हारे मशरूब में मक्खी गिर जाए, क्या करो, उसको डिप करो और फिर निकाल दो, एंड देन चाहे सिंक में फेंक दो, अपनी ड्रिंक सिंक में फेंक दो, नहीं, आपने कहा मक्खी गिर जाए उसको पूरा डिप करो और मक्खी को मशरूब से निकाल दो और अपना मशरूब पी। कितना मुश्किल है, कितना मुश्किल है। अगर मुश्किल है मेरे लिए, तो सिंपल, मेरा ईमान कमजोर है, अल्लाह मुझे ईमान की ताकत दे। इसका हरगिज से मतलब नहीं है, हरगिज से मतलब नहीं है, नाऊद बिल्ला कि रसूल अल्लाह ने गलत बात कही, नहीं, हम तो अब जान चुके साइंटिफिक फैक्ट के थ्रू कि उस मक्खी के एक पर में क्या है और दूसरे पर में क्या है, दिस इज द पॉइंट। इसीलिए हमेशा हमेशा याद रखें, जब भी कुरान की आयात आप किसी काफिर के बारे में भी पढ़ रहे हो, उसको अपने ऊपर भी अप्लाई करके देखें कि कहीं किसी परसेंटेज में कोई नाशुक्री, किसी एंगल का कुफुर, किसी एंगल की अमल की कमी मेरे अंदर तो नहीं है। अल्लाह मुझे उसमें आगे बढ़ाए ईमान के दर्जों में, और मैं अपने नाशुक्री के लेवल में हमेशा जो है वो कमी करने की कोशिश करती रहूं और शुक्रगुजारी को बढ़ाती रहूं। तो स्कॉलर्स कहते हैं कि उसकी जिंदगी में एक स्पिरिचुअल एंगल ये था कि अबू लहाब को गाइड कर दिया गया कि देखो जो तुम रसूलुल्लाह से दुश्मनी में आगे बढ़ रहे हो ना, अनकरीब तुम इस दुश्मनी की आग में खुद ही जल जाओगे। नाउ टेक इट विद द 21st सेंचुरी परस्पेक्टिव,